यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश ठमट्टा। शुरूमा प्रमुख समाचार। सार्वजनिक सेवा प्रसारण विधेयक 2081 प्रतिनिधि सभाबाट बहुमतले पारित। रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गरी नयाँ स्वरूपको प्रसारण संस्था सञ्चालनमा आउने। देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह। साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई 30,000 मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा 50% छूट दिने मन्त्री परिषद बैठकको निर्णय। र इजरायली हमलामा परि गाजा क्षेत्रमा करिब 40 जनाको मृत्यु। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक 2081 पारित गरेको छ। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक 2081 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएको हो। छलफलपछि सभामुख देवराज घिमिरेले विधेयक बहुमतले पारित भएको घोषणा गर्नुभयो।
माननीय सदस्यहरू, अब म यो प्रस्तावलाई निर्णायक प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले सार्वजनिक सेवा प्रसारण विधेयक 2081 पारित भएको घोषणा गर्दछु। तटस्थ, निष्पक्ष, तथ्यपरक र वस्तुनिष्ठ सूचना, समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम उत्पादन र प्रसारण गरी संविधानद्वारा प्रदत्त मौलिक हकको प्रत्याभूत गर्दै समावेशी लोकतन्त्रको सुदृढीकरण गर्न, सामाजिक तथा सांस्कृतिक जागरण ल्याउनका लागि प्रतिस्पर्धी र जनउत्तरदायी सार्वजनिक सेवा प्रसारण संस्थाको स्थापना र सञ्चालन गर्न, सार्वजनिक सेवा प्रसारण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ। यस ऐनको नाम सार्वजनिक सेवा प्रसारण ऐन 2081 रहेको छ।
सार्वजनिक सेवा प्रसारण विधेयक प्रमाणीकरण भएको मितिले 31 दिनबाट प्रारम्भ हुनेछ। यो विधेयकले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी नयाँ स्वरूपको सार्वजनिक सेवा प्रसारण संस्था सञ्चालनमा आउनेछ। यसअघि बैठकमा सांसदहरूले चाडपर्व नजिकिएसँगै दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि हुँदा जनजीवन कष्टकर बन्दै गएको विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले चाडबाड नजिकिएसँगै उपत्यकाबाट बाहिर जानेको संख्या बढ्दै जाने भएकाले सड़क का खाल्डाखुल्डी पूर्ण र समयमा नै स्तरोन्नति गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसदहरूले उपत्यका नदी किनारका 20 मिटरसम्मका संरचना हटाउनु पर्ने विषयले स्थानीयलाई पीड़ित बनाएको भन्दै यसको पुनरावलोकन गर्न आग्रह गर्नुभयो। यस्तै बैठकमा सांसदहरूले सुकुम्बासी र दलित भूमिहीनका लागि आवास र जमीन उपलब्ध गराउने भन्ने विषय लामो समयसम्म अन्यलमा रहँदा धेरै भूमिहीन पीड़ित भइरहेको भन्दै शक्तिशाली भूमि आयोग गठन गरी छिटो समस्या समाधान गर्न माग गर्नुभयो। सांसदहरूले स्थानीय तहमा छात्रवृत्तिको रकम हिनामिना भइरहेको विषयमा गम्भीरतापूर्वक समयमा अनुगमन गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा सत्तापक्षी दलका सांसदहरूले उपसभामुख इन्दिरा राणाको विषयमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिन माग गर्नुभयो। प्रमुख प्रतिपक्षी लगायत प्रतिपक्षी दलका सांसदहरूले उपसभामुख राणालाई पदबाट हटाउन खोजेको भन्दै त्यसको विरोध गर्नुभयो। यसअघि बैठकको आकस्मिक समयमा प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा राणालाई पदबाट हटाउन खोजेको भन्दै आपत्ति जनाएको छ। प्रतिपक्षी दल रासोपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख राणामाथि महाभियोग लगाउने कुरा मान्य नहुने बताउनुभयो। उहाँले अहिलेको सहजताका लागि काम गरे भोलि समस्या हुने चेतावनी दिँदै कुनै परिषदमा बहुमत नपुग्ने नाममा उपसभामुखलाई पदबाट हटाउने कुरा स्वीकार्य नहुने पनि बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि भदौ 26 गते बुधबार दिउँसो 1 बजे बस्नेछ। सरकारले सिरहाका चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा नियुक्तिका लागि सिफारिश गरेको छ। मन्त्री परिषदको हिजो बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले अस्ट्रेलियाका लागि आवासीय राजदूत पदमा सिफारिश हुनुभएका चित्रलेखा यादवलाई फिजी, न्यूजील्याण्ड, पपुआ न्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामाओ, पलाऊ, नाउरू, मार्शल आइल्याण्ड्स र टोंगा अधिराज्यको गैरावासी राजदूतको पदमा 4 वर्षका लागि नियुक्तिका लागि सिफारिश गर्ने निर्णय भएको बताउनुभयो। यस्तै बैठकले भू उपयोग दोस्रो संशोधन नियमावली 2081 स्वीकृत गरेको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि कार्यान्वयन सम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरेको मन्त्री गुरूङले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई आग्रह गर्नुभएको छ। प्रधानमन्त्री निवास बलवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको 47 प्राज्ञ सभामा नास्टका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गर्नुभएको हो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले परिषदको आर्थिक वर्ष 2079-80 र 2080-81 वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। समारोहमा राष्ट्रिय सुरक्षा परिषदका पदाधिकारीहरू एवं राष्ट्रपति कार्यालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संविधानमा नै मौलिक हकका रूपमा समावेश गरिएको खाद्य अधिकारलाई सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार लगायत सबै निकायले समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालय र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले संयुक्त रूपमा आज आयोजना गरेको नेपाल खाद्य मंचको उद्घाटन गर्दै उहाँले कृषि क्षेत्र देशको अर्थतन्त्रको मेरूदण्डका रूपमा रहेकाले सरकार निकायले खाद्य सुरक्षा सुनिश्चित हुने गरी काम गर्नुपर्ने बताउनुभयो। कृषि क्षेत्रलाई जलवायु परिवर्तन, वैदेशिक रोजगारीमा युवाको बढ़दो सहभागिता, कृषिमा युवाको रूचि कम हुनुले चुनौती थपे पनि यसलाई नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्नुपर्ने सुझाव उपराष्ट्रपति यादवले दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारु गर्नका लागि *1415 # डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। बीपी कोइरालाको 111 जन्म जयन्तीका अवसरमा पेशागत तथा बुद्धिजीवी विभाग नेपाली कांग्रेसले आज आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले बीपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बीपीका बारेमा समय अनुसार खोज अनुसन्धान गरी त्यसलाई विश्व सामु पुर्याउनु पर्ने बताउनुभयो। कांग्रेसका महामन्त्री गगन कुमार थापाले बीपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले कांग्रेस पार्टीले बीपीको विचारलाई पछ्याउँदै अगाडि बढ़नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्र मध्य प्रदेशको 2 दिने परामर्श बैठक महोत्तरीको बर्दीवासमा आजदेखि शुरू भएको छ। बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो। अध्यक्ष प्रचण्डले माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन सक्ने भएकाले परिवर्तनलाई जोगाउन सुदृढ एकतासहित अघि बढ़नुको विकल्प नभएको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वका बेला खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिने बताउनु भएको छ। राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले चाडपर्व लक्षित कार्ययोजना बनाई खाद्यान्न अभाव हुन नदिने, संयुक्त बजार अनुगमनलाई प्रभावकारी बनाइने तथा स्थानीय तहसंघको समन्वयमा स्थानीय उत्पादन खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो। यसैगरी सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय रणनीतिक सड़कमा मरम्मतको काम शुरू भएको, सम्भावित दुर्घटनाग्रस्त क्षेत्रहरूमा ट्रमा सेन्टर बनाउने र सड़क यातायातलाई सुरक्षित र प्रभावकारी बनाइने बताउनुभयो। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले महाधिवक्ताको वार्षिक प्रतिवेदन 2079-80 पेश गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 30 गते आइतबार अपराह सवा 1 बजे बस्नेछ। लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिनुभएको छ। मन्त्री कुर्मीले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष राजीनामा बुझाउनु भएको कांग्रेस संसदीय दलका नेता दिल्ली बहादुर चौधरीले बताउनुभयो। राजीनामा भने स्वीकृत भएको छैन। बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणमा मुछिनुभएका कुर्मी विरूद्ध चौतर्फी दबाव बढ़ेपछि उहाँले राजीनामा दिनुभएको हो। मुख्यमन्त्री आचार्यले साउन 18 गते कुर्मीलाई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोक्नु भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायली हमलामा परि गाजा क्षेत्रमा करिब 40 जनाको मृत्यु हुनुका साथै 60 जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ। इजरायली सेनाले सो क्षेत्रको हमास कमाण्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरेको थियो। गाजाको दक्षिणी शहर खान युनिसको अल मवासीमा आक्रमण भएपछि 10,000 विस्थापित प्यालेस्टिनीले त्यहाँ शरण लिएका थिए। आक्रमणका कारण 20-40 भन्दा बढ़ी शिविरहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। इजरायली सेनाले भने विज्ञप्ति मार्फत खान युनिसको मानवीय क्षेत्रबाट सैन्य कार्यवाही गरिरहेकाले आक्रमण गरिएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिनुभएको हो। आईएफसीले गत वर्ष नेपालमा 100 मिलियन अमेरिकी डलर लगानी गरेको थियो। क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टीमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो। त्यस अवसरमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेकोले नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गर्नु भएको थियो। कोशी प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको छ। राष्ट्रिय वाणिज्य बैंकको आयोजना तथा कोशी प्रदेश सभाको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले प्रदेश सभाका सदस्यहरूलाई वित्तीय साक्षरताको बारेमा स्रोत व्यक्तिका रूपमा अभिमुखीकरण प्रदान गर्नु भएको थियो। कार्यक्रममा कोशी प्रदेशका सभामुख अमर बहादुर विष्टले व्यवसायहरू ब्याज दरको कारण पलायन हुन सक्ने जोखिम रहेकोले बैंकहरूको ब्याज दर स्थिर हुनुपर्ने बताउनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले वित्तीय नीति, मौद्रिक नीति तथा करको माध्यमबाट स्रोत परिचालन, बजेट निर्माण, वित्तीय नीति निर्माणको कानूनी आधारका बारेमा अभिमुखीकरण प्रदान गर्नुभएको थियो। कार्यक्रममा पैसाको महत्व, पैसाको आदर्शतम उपयोग, मुद्राको महत्व, ब्याज दर, बैंक उत्पादन र रोजगारी बीचको सम्बन्ध, विकास आवश्यकता, छनौट लगायतका विषयमा प्रदेश सभाका सदस्यहरूले जिज्ञासा राख्नु भएको थियो। मध्य प्रदेश अन्तर्गतको वन क्षेत्र मध्ये 5,692 हेक्टर भन्दा बढी वन अतिक्रमणमा परेको छ।
अब खेल समाचार अजय बमबाट।
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लीगको एकै खेलमा सुदूरपश्चिम प्रदेश विरूद्ध 14 गोल गरेको छ। एन्फा मैदान चाँदो बाटोमा मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन दिपा साईले 5, अनिता लम्जिङले 2, चन्द्रा भण्डारी, विमला चौधरी, हिमा चौधरी, सावित्री देवी मगर, कमला विक र सञ्जु कुमारले समान 1 गोल गरे। अर्को गोल आत्मघाती भएको थियो। सुदूरपश्चिमले 1 गोल आत्मघातीका रूपमा प्राप्त गर्यो। जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो। यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिममाथि नै 9 गोल गरेको थियो। 3 खेलमा 6 अङ्कका साथ आर्मी तेस्रो स्थानमा उक्लिएको छ। सुदूर समान खेलमा अङ्कविहीन रहेको छ। 9 अङ्क सहित कोशी प्रदेश अङ्क तालिकाको शीर्ष र 7 अङ्क सहित एपीएफ फुटबल क्लब दोस्रो स्थानमा छ। यो खेलसँगै एन्फा महिला लीगको तेस्रो राउण्डको खेलहरू पनि सकिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाको यो आयोजना शुरू भएको लीगमा 10 टोलीको सहभागिता रहेको छ। क्यानाडामा आयोजना हुने विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक सिरिज खेलन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले मंगलबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय क्रिकेट टोलीलाई विदाई गरेको हो। क्यानले रोहित कुमार पौडेलको कप्तानीमा सोमबार 16 सदस्यीय टोलीको घोषणा समेत गरिसकेको छ। विश्वकप लीग 2 अन्तर्गतको क्यानाडामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजमा घरेलु टोली नेपाल र ओमन सहभागी हुँदैछन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सार्वजनिक सेवा प्रसारण विधेयक 2081 प्रतिनिधि सभाबाट बहुमतले पारित, रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गरी नयाँ स्वरूपको प्रसारण संस्था सञ्चालनमा आउने, देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने अनुसन्धानमा लाग्न वैज्ञानिकहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह, साल्ट ट्रेडिङ र खाद्य व्यवस्था कम्पनीलाई 30,000 मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा 50% छूट दिने मन्त्री परिषद बैठकको निर्णय र इजरायली हमलामा परि गाजा क्षेत्रमा करिब 40 जनाको मृत्यु। हौस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।